इस वक्त आप जो रूपर्वक पैगाम सुनने को हैं वो ग्रेस असेंबलीज ऑफ पाकिस्तान के बानी और सीनियर पास्टर नईम प्रसाद आप तक पहुंचाएंगे। ये पैगाम आपकी जिंदगी, रवैये और हालात को यकसर तब्दील कर देगा। इस पैगाम को सुनने के बाद आप पहले जैसे नहीं रहेंगे। आपके शख्सी, खानदानी और कलीसियाई रवैये बदल जाएंगे। खुदावंद आपको बरकत दे। आमीन।
आयम दुआ करें। खुदावंद आसमानी बाप, हम सब तेरे आगे झुकते हैं। हम कुछ भी नहीं, तू सब कुछ है। अपने यीशु को हम ऊंचा और सरबुलंद करते हैं। अपने खुदावंद को हम मुबारक कहते हैं। खुदावंद यीशु मसीह ही बादशाहों का बादशाह और खुदावंदों का खुदावंद है। हम सब से खुदावंद खुदा, तू कलाम कर, तेरी खूबसूरत और शीरी बातें नाजुल हों तेरे लोगों के लिए, और हम सब तरबियत, रहनमाई, नसीहत हासिल करें और मसीह के जलाल और इरफान में बढ़ते चले जाएं, मसीह यस्सु के नाम में, आमीन। सो आज का जो मेरा मैसेज है वो नौजवानों के लिए भी है और आखिरी जमाने के लिए भी है, और इसी ताल्लुक से हम एंड टाइम्स के ताल्लुक से, आखिरी जमाने के ताल्लुक से तीन बातों पर गौर करेंगे आज। जो मेन पैसेज हम पढ़ेंगे वो है इब्रानियों का खत, उसका तीसरा बाब और 12-15।
ए भाइयों, खबरदार, तुम में से किसी का ऐसा बुरा और बेईमान दिल ना हो जो जिंदा खुदा से फिर जाए, बल्कि जिस रोज तक आज का दिन कहा जाता है, हर रोज आपस में नसीहत किया करो, ताकि तुम में से कोई गुनाह के फ्रेम में आकर सख्त दिल ना हो जाए। क्योंकि हम मसीह में शरीक हुए हैं, बशर्ते कि अपने इब्तदाई भरोसे पर आखिर तक मजबूती से कायम रहें। चुनाचे कहा जाता है कि अगर आज तुम उसकी आवाज सुनो तो अपने दिलों को सख्त ना करो, जिस तरह के गुस्सा लाने के वक्त किया था। आमीन।
खुदावंद के कलाम का पढ़ा सुना जाना हम सब के लिए बाइस बरकत हो। खुदावंद का बंदा इस पैसेज में हमें यह बताता है कि गुनाह के सबब से दिल सख्त हो जाता है। गुनाह क्या करता है? दिल को सख्त कर देता है। लेकिन अगर आज तुम उसकी आवाज को सुनो तो अपने दिलों को हरगिज सख्त ना करो, बल्कि कलाम को मौका दो कि वो दिलों को नरम करे, और पाकरू को मौका दें कि वो जिंदगियों को तब्दील करें। सो आज का जो मेरा मैसेज है वो है लास्ट जनरेशन, आखिरी नस्ल। खुदावंद के आने से पहले जो नस्ल मौजूद होगी उसको कहते हैं आखिरी नस्ल, लास्ट जनरेशन, टर्मिनल जनरेशन। और बाइबल मुकद्दस में हमें जो एक नस्ल की, एक जनरेशन की जो एज पीरियड नजर आता है, टाइम फ्रेम नजर आता है, वो है 40 साल। कितने साल? 40 साल। और इसीलिए बनी इसराइल जो है वो 40 साल बियाबान में रही या रहे, ताकि वो नस्ल खत्म हो जाए जिसने खुदा के हजूर में बगावत की थी। इसका मतलब यह है कि आप में से जो 40 साल के हैं और जो 40 साल से नीचे हैं, इस वक्त आप आखिरी नस्ल हैं। यू आर द टर्मिनल जनरेशन, यू आर द लास्ट जनरेशन। हाँ, अगर खुदावंद ने आने में देर की, 10 साल अगर और लग गए, तो उस वक्त जो 40 साल से नीचे होंगे, अगर 20 साल और लग गए, तो उस वक्त जो 40 और उसके नीचे होंगे वो कौन सी नस्ल होंगे? आखिरी। आप आखिरी नस्ल है, मैं उस नस्ल में नहीं आ रहा। ہم اس اگلی کی نسل میں سیکنڈ لاسٹ جنریشن میں ہیں. جتنے 40 سے اوپر ہیں وہ سیکنڈ لاسٹ جنریشن ہیں. دس مینس آخری نسل لاسٹ جنریشن از گوئنگ ٹو بی ینگ جنریشن. اس لیے تو وہ آخری ہوگی, اور وہ آخری ہے تو اس کا مطلب وہ بزرگ نہیں ہوں گے بلکہ اس میں کیا ہوں گے, نوجوان ہوں گے. دے ول بی ینگر پیپل, 10 سال کے, 20 سال کے, 30 سال کے, اور ایٹ دا موسٹ 40 ایئرز آف ایج. تو آپ میں سے جتنے بھی 40 سال کے اپنے آپ کو جوان سمجھیں بھی. ہاللویا. سو دس از دا لاسٹ جنریشن. ہم ابھی یہی کہہ سکتے ہیں ہمیں نہیں پتا خداوند کی آمد کب ہو جانی ہے. ابھی جو نسل ہے یہ کون سی ہے؟ یہ آخری نسل ہے. دس مینس جو آخری نسل ہے وہ ینگر نسل ہوگی. تو اگر 40 سال کی نسل ہے تو ہم اس کو 20 سال پہ ڈیوائڈ کر دیں. 20 سال کے ایک گروپ ہے, 20 سال کے ایک گروپ ہے, 1 سے لے کر 20 سال تک, 20 سے لے کر 40 سال تک. سو آخری نسل میں خدا کا کلام ہمیں یہ بتاتا ہے, لاسٹ جنریشن میں, ٹرمینل جنریشن میں, دیئر ول بی اسپرچل پرابلمس. اینڈ دیئر ول بی لاٹ آف اسپرچل پرابلمس. اس کا مطلب ہے آپ میں سے جو 20 سے 40 سال کے ہیں آپ کو کم اسپرچل پرابلمس فیس کرنی پڑی ہے, اور جو 1 سال سے لے کر ابھی 20 سال کی کیٹیگری میں آتے ہیں, آپ 19 سال کے ہیں, 20 سال کے ہیں, آپ کی زندگی میں اسپرچل اسٹرگل زیادہ ہے. اور اگر آپ کیئرفل نہیں ہوں گے اور اپنے دلوں کو گناہ کے سبب سے سخت کر لیں گے تو یہ نسل بہت بڑی ہلاکت کو فیس کرے گی. جتنی پرابلمس, جتنے اسپرچل اٹیکس اور جتنی روحانی کمزوریاں اس نسل میں ہوں گی وہ اس سے پہلے کی نسلوں میں نہیں ہے. اس لیے اس نسل کو جو 1 سال سے 20 سال تک ہے, 20 سے لے کر 40 سال تک ہے اپروکسیمیٹلی, اس نسل کو بہت کیئرفل ہونے کی ضرورت ہے. انٹیلیجنٹ ہونے کی ضرورت ہے, کیئرفل ہونے کی ضرورت ہے, وائز ہونے کی ضرورت ہے. ایسا نہ ہو کہ خدا ان یسوع مسیح آ جائے اور یہ نسل رہ جائے. اور 3 باتیں ہم دیکھیں گے جن کا اٹیک اس نسل پہ ہے, ینگر جنریشن پہ ہے, کیونکہ آخری نسل نے نوجوان نسل ہونا ہے, یا نوجوان نسل جو ہے وہ آخری نسل ہوگی. اور خدا کے کلام میں ہمیں یہ بتایا جاتا ہے کہ یہ نسل جو آخری نسل ہے 3 بیسک ویکنیسز کو یا اسپرچل ایلیمنٹس کو اپنی زندگی میں فیس کرے. پہلا حوالہ ہم پڑھیں گے متی 24 باب اس کی 12ویں آیت.
اور بے دینی کے بڑھ جانے سے بہتوں کی محبت ٹھنڈی پڑ جائے گی.
سو متی 24 باب جو ہے اس میں خداوند یسوع مسیح نے اپنی دوسری آمد کے تعلق سے ایک بڑی ڈیٹیل انفارمیشن ہمیں دی ہے, اور اس آخری نسل اور نوجوان نسل کے بارے ہمیں بتایا ہے. 2 چیزیں ہم اس آیت میں پڑھتے ہیں, اور بے دینی کے بڑھ جانے سے بتھیروں کی محبت ٹھنڈی پڑ جائے گی. سو اس نسل کی جو 2 مین پرابلمز ہیں وہ یہ ہے, بے دینی کا اس نسل میں اضافہ ہوگا. بے دینی, لفظ آپ نوٹ کر لیں, بے دینی. اور جو دوسری پرابلم وہ فیس کرے گی وہ یہ ہے, بے دینی کے سبب سے بتھیروں کی محبت ٹھنڈی پڑ جائے. محبت ٹھنڈی, بے دینی مسیحی محبت کو ٹھنڈا کر دیتی ہے. اور یہاں پہ ورڈ یوز ہوا ہے بتھیروں کی, اس کا مطلب ہے بہت زیادہ. اس نسل میں جو خدا کے لیے ویلیو ہے, خدا کے لیے جذبہ ہے, خدا کے لیے محبت ہے وہ کم ہو جائے، پیرنٹس کے لیے محبت کم ہو جائے، بہن بھائیوں کے لیے محبت کم ہو جائے، دوسرے ایمانداروں کے لیے محبت کم ہو جائے، بے دینی کے بڑھ جانے کے سبب سے بتھیروں کی محبت ٹھنڈی پڑ جائے گی۔ خدا کے ساتھ جو لو ہے اس میں ویکنس آ جائے گی، میاں بیوی میں جو آپس کے تعلقات ہیں ان کی محبت ٹھنڈی پڑ جائے گی۔ سو اس جنریشن کو اس چیز کے اگینسٹ کیئرفل ہونا ہے، آپ کو فائٹ کرنے کی ضرورت ہے، بے دینی نہ آئے آپ کی زندگی میں اور محبت نہ ٹھنڈی پڑے۔ دیکھ تو کہاں سے گرا ہے، وہ تیری پہلی سی محبت کہاں گئی۔ یورپ میں جائیں آپ، انگلینڈ میں جائیں، یورپ میں جائیں، چرچ میں بوڑھے بوڑھے لوگ آتے ہیں، 15-20 مائیاں ہوں گی، 10-15 بابے ہوں گے اور ان کی چرچ کی میٹنگ ہو رہی ہے، بیکاز دس تھنگ از ویری ریئل، بے دینی بڑھ چکی ہے۔ اور جو کچھ آج یورپ میں ہو رہا ہے، جو کچھ امریکہ میں ہو رہا ہے، کمنگ 5-6 ایئرز میں وہ سب کچھ پاکستان میں بھی نظر آئے گا۔ آج چرچ کا سٹینڈرڈ اتنا لو ہو گیا ہے کہ ہمیں یہ نہیں پتا چلتا کہ یہ دنیا دار شخص ہے یا ایک مسیحی شخص ہے۔ ہمارا اسپرچل لیول اس قدر گر چکا ہے چرچ کا کہ کمپیریزن کرنا مشکل ہو گیا ہے۔ امریکہ میں، سیکولر دنیا میں، ایک اعداد و شمار کے مطابق جو ڈائیورس کا ریٹ ہے وہ 40% ہے اور چرچ کے لوگوں میں 50%۔ کیا ہمیں دنیا سے ڈفرنٹ نہیں ہونا چاہیے؟ کیوں ڈائیورسز ہو رہی ہیں؟ محبت ٹھنڈی پڑ گئی۔ نوجوان کیوں گھروں میں باغی ہیں؟ ان کو سب کچھ ملتا ہے، اسٹل دے آر ناٹ سیٹسفائیڈ۔ بے دینی کی اسپرٹ زندگیوں میں کام کر رہی ہے۔ اگر آپ کیئرفل نہیں ہوں گے، اپنے آپ کو ڈسپلن نہیں کریں گے، دس جنریشن از گوئنگ ٹو بی لاسٹ۔ مبارک ہے وہ جو جوانی کے دنوں میں اپنے خالق کو یاد کرتا ہے۔ بے دین نہ بنے، دیندار بنے۔ پاکستان کے نوجوان، چرچ کے نوجوان، لاہور کے نوجوان، بے دین نہ بنے، دیندار بنے، اسپرچل ویلیوز اپنی زندگی میں لائیں۔ ادروائز یہ آپ کو بعد میں پتا چلے گا کہ کوئی دوسرا چانس نہیں ہے۔ موت کے بعد یا خداوند یسوع مسیح کے آنے کے بعد دیر از نو سیکنڈ چانس۔ آج یورپ یا امریکہ کی جو چرچ کی حالت ہے، ڈائیورس ہے، جنسی بیر آروی ہے، ولگیرٹی ہے، سیم تھنگ چند سالوں میں آپ کو پاکستان کے چرچ میں بھی نظر آئیں گے۔ سو یو ہیو ٹو بی ڈفرنٹ۔ آپ کو ڈفرنٹ ہونا ہے، آپ کو ریئل ہونا ہے، آپ کو اسپرچل ہونا ہے۔ اسپرچل ہونے کا یہ مطلب نہیں کہ آپ بور زندگی گزاریں گے، بلکہ اسپرچل ہونے کا مطلب یہ ہے کہ آپ حقیقی زندگی گزاریں گے۔ ہاللویہ۔ بور جو ہے وہ دنیا کے لوگ ہو رہے ہیں، چرچ میں بوریت نہیں ہے، مسیح میں بوریت نہیں ہے۔ خداوند کے آپ پاس آنے سے آپ بور نہیں ہوں گے، دنیا کے لوگ جو ہیں وہ بوریت کا شکار ہیں، کیونکہ ان کے پاس اصل زندگی نہیں ہے، فیکی زندگی ہے، آرٹیفیشل زندگی ہے، کور اپ زندگی ہے، پلاسٹک زندگی ہے، ریڈی میڈ زندگی ہے، مینوفیکچر زندگی ہے۔ اصل ان کے پاس نہیں، اصل چیز چرچ کے پاس ہے، دنیا کے پاس نہیں۔ ہاللویہ۔ اصل چیز یسوع مسیح کے پاس ہے، دنیا کے پاس نہیں۔ جان دینے تک وفادار ہے، میں تجھے زندگی کا تاج دوں گا۔ یاد رکھیں نوجوانوں میری بات کو، جو شخص اندر سے خوش نہیں ہے وہ خوشی کو باہر تلاش کرتا ہے، باہر کی چیزوں میں، باہر کے کاموں میں، پکنکس میں، میلوں میں، کھیل تماشوں میں، گناہ میں، ایش و عشرت میں، غلط کاموں میں خوشی کو تلاش کرتا ہے۔ جس کے اندر خوشی نہیں ہے اس کو باہر سے کبھی خوشی نہیں ملے گی۔ ورلڈ از لوکنگ فار ہیپینس اینڈ ورلڈ از لوکنگ فار پیس، لیکن جس کے اندر یسوع نہیں ہے اس کو وہ خوشی نہیں مل سکتے ہیں۔ داؤد نبی نے یہ بات ایسی نہیں کر دی، میں خوش ہویا جدوں مینوں آکھن لگے کہ آؤ یہوہ دے کر چلی۔ اخیر زمانے میں ینگر جنریشن میں بے دینی زیادہ ہوگی، اس لیے آج نوجوان چرچ نہیں جانا چاہتے ہیں، چرچ نہ جانے کے لیے وہ ہر بہانہ ڈھونڈ لیتے ہیں۔ بائبل نہیں پڑھنا چاہتے، دعا نہیں کرنا چاہتے ہیں، گناہ میں اپنی خوشی کو ڈھونڈنا چاہتے ہیں۔ خدا کلام میں بتاتا ہے گناہ کی لذت چند روزہ ہے، لیکن اس کی جو ڈسٹرکشن ہے، ججمنٹ ہے، تباہی ہے، ہلاکت ہے، موت ہے، اس کے ریزلٹ میں وہ ابدی ہے۔ سو دس جنریشن از گوئنگ ٹو بی اے لاو لیس جنریشن۔ انگلش کی بائبل میں اگر آپ اس حوالے کو پڑھیں، متی 12:24 باب اس کی 12 آیت کو لکھا ہے، دیر ول بی انکریز ان لاو لیسنیس، بے دینی، اینڈ لو آف مینی ول گرو کولڈ۔ بتھیروں کی محبت ٹھنڈی پڑ جائے گی۔ بے دینی کا جو انگلش ترجمہ ہے انگلش کی بائبل میں وہ ہے لاو لیسنیس، کسی لاو کے بغیر زندگی بسر کر۔ آج آپ میجورٹی نوجوانوں سے آپ بات کریں، ان کی بات سنیں، وہ کہیں جو میری مرضی ہے میں کروں، جو میرے دل میں آتا، ماں باپ کی بات نہیں سنیں گے۔ دیر از اے اسپرٹ اینڈ دیر از این ایلیمنٹ آف لا لیسنیس ان دیئر لائفز۔ لا، رولز، دین کیا ہے؟ باؤنڈریز ہیں ہماری زندگی کے لیے، باؤنڈریز ہیں۔ باؤنڈری کے بغیر کوئی چیز سسٹین نہیں کر سکتی، کوئی چیز محفوظ نہیں ہے جو باؤنڈری کے اندر نہیں ہے۔ اگر آپ خدا کے نظام کو دیکھیں اور اگر آپ دنیا کے نظاموں کو دیکھیں، ہر چیز میں لا ہے، ہر چیز کی باؤنڈریز ہیں۔ کیا بائبل میں نہیں لکھا خدا نے پانی کی حدیں مقرر کی ہیں، خدا نے زندگی کی حدیں مقرر کی ہیں، خدا نے ہر چیز کی حدیں مقرر کی ہیں۔ حدوں کے بغیر، باؤنڈریز کے بغیر، لیمٹس کے بغیر، شریعت کے بغیر، پابندی کے بغیر کوئی چیز اس کائنات میں قائم نہیں رہ سکتی ہے، سسٹین نہیں کر سکتی ہے۔ ایوری تھنگ ان دس یونیورس نیڈ باؤنڈریز ٹو بی سسٹین۔ گھروں کی باؤنڈریز ہیں، ہر گھر کے گرد ایک چار دیواری ہے کہ نہیں ہے؟ That is for safety. That is for identification. یہ میرا گھر ہے اور یہ آپ کا گھر ہے، یہ میری زندگی ہے، یہ آپ کی زندگی ہے۔ Boundaries identification کے لیے ہیں۔ ہر چیز خدا نے جو بھی چیز بنائی ہے اس کی boundaries ہیں۔ رشتوں میں boundaries ہیں۔ آپ جب حد سے زیادہ رشتوں میں بڑھ جاتے ہیں تو رشتوں میں problems create ہو جاتی ہیں۔ دیکھیں خدا نے باڈی، جسم کی باؤنڈریز بنائی ہے، باؤنڈری ہے، اور وہ باؤنڈری کیا ہے؟ ہماری سکن، جو ہماری جلد ہے جسم کی، یہ جسم کی باؤنڈری ہے، ورنہ آرگنز باہر آ جائے بندے کے۔ باؤنڈری کے بغیر کوئی چیز سسٹین نہیں کر سکتی ہے۔ اگر آپ اپنی روحانی زندگی کی باؤنڈریز نہیں لگائیں گے، اگر آپ اپنی زندگی کی حدیں مقرر نہیں کریں گے، روحانی حدیں نہیں مقرر کریں گے، آپ اس زندگی میں آپ اس ملک میں فیلئر ہوں گے. پاکستان کیوں ایک فیلئر ملک ہے؟ کیونکہ اس ملک میں لا لیسنس ہے، کسی چیز کی کوئی باؤنڈری نہیں، کوئی قانون پہ عمل نہیں کرتا ہے. رشوت دے کے آپ ہر کام کر سکتے ہیں. جس ملک میں باؤنڈریز نہیں، لا نہیں، شریعت نہیں، لیمٹس نہیں، وہ ملک، وہ زندگی، وہ چرچ، وہ شخص، وہ خاندان کبھی کامیاب نہیں ہو سکتا ہے. آپ خود اپنی روحانی زندگی کی باؤنڈریز مقرر کریں. نیک و بد میں پہچان کرنا سیکھیں. ابلیس یہ چاہتا ہے کہ یہ نسل بے دین نسل ہو، بائبل نہ پڑھے، دعا نہ کرے، چرچ میں نہ جائے، روزے نہ رکھے، دہ یقین نہ دیں. افسوس کی بات ہے، پاکستان کے ملک میں کلام کے لیے بھوک اور پیاس ختم ہوگی. پیپل ان دس نیشن آر نو مور ہنگری فار دا ورڈ آف گاڈ، فار دا لیونگ ورڈ آف گاڈ. ان کے پاس ٹائم نہیں ہے، چرچ جانے کے لیے ٹائم نہیں ہے، خدا کو دینے کے لیے ٹائم نہیں ہے. ہر فضول کام کے لیے وقت ہوگا، گپے مارنے کے لیے وقت ہوگا، موبائل پہ آپ 2 گھنٹے باتیں کر لیں گے، آپ کے پاس وقت ہوگا، شادیوں میں آپ 1 ہفتہ ضائع کر لیں گے، آپ کے پاس وقت ہوگا، لیکن چرچ جانے کے لیے 3 گھنٹے نکالنا مصیبت پڑ جائے گی. شرم کی بات ہے اس ملک کے چرچ کے لیے، اتنی آزادی کے باوجود بھی آپ نے اپنی لمٹس کو مقرر نہیں کیا. جب تک آپ اپنی لیمٹس میں نہیں آئیں گے، اسپرچل باؤنڈریز نے اپنے لیے بنائیں گے، روحانی طور پر، ملکی طور پر، مالی طور پر آپ کامیاب نہیں ہو سکتے ہیں. اصولوں کی زندگی گزاریں اور زندگی کے لیے اصول بنائیں. اگر آج کا یہ سارا میسج میرا یاد نہ رہے، صرف ایسے ایک جملے کو یاد رکھنا، اصولوں کی زندگی بسر کریں. بائبل کے اصول اپنے لیے اصول بنا لیں، کوئی نکمی بات تمہارے منہ سے نہ نکلے. پاک بنو جیسا کہ تمہارا بلانے والا پاک ہے. مبارک ہے وہ جو جوانی کے دنوں میں اپنے خالق کو یاد کرتا ہے. اصولوں کی زندگی بسر کریں اور اپنی زندگی کے لیے اصول بنائیں، پھر آپ دیکھیں گے آپ کامیاب ہوں گے. پرانے زمانے میں جو پرانے لوگ تھے، گیت گاتے تھے، اردو کا بھی، انگریزی کا بھی، ریڈ یور بائبل اینڈ پرے ایوری ڈے. دس از سم تھنگ گڈ، نائس اینڈ ونڈرفل. کم از کم کوئی اصول ہیں، کوئی لمٹس ہیں، کوئی باؤنڈریز ہیں، کوئی ریزولوشنز ہیں، میں نے یہ کرنا ہے اور میں نے یہ نہیں کرنا. جانوروں کی طرح زندگی نہ بسر کریں. جانور بھی کم از کم کوئی نہ کوئی اپنے لیے اصول بنا لیتے ہیں، لیکن انسان اس سے، اس کا کوئی کمپیریزن نہیں ہے اینیمل کنگڈم کے ساتھ. آپ خدا کی صورت اور خدا کی شبیہ پر بنائیں گے. جب اصول توڑے جاتے ہیں، جب دین کو توڑا جاتا ہے، جب لالسنس آتی ہے، خاندان ٹوٹ جاتے ہیں، رشتے ٹوٹ جاتے ہیں، شخصیتیں اندر سے، پرسنالٹیز بروکن ہیں. آج کا آپ نوجوان دیکھیں، اس کی شخصیت اندر سے وہ بروکن ہے، اس کو پتہ ہی نہیں میں کون ہوں اور میری زندگی کا مقصد کیا ہے. ہر بندہ آپ کو بیزار اور آوازار نظر آئے گا، گلے شکوے، ناراضگیاں اور ایسی باتیں آپ کو زیادہ نظر آئیں گی. جب لاز بریک ہوتے ہیں تو شادی کے رشتے ٹوٹ جاتے ہیں، خاندانوں کے رشتے ٹوٹ جاتے ہیں، چرچ ٹوٹ جاتے ہیں، مشنیں ٹوٹ جاتی ہیں، تعلقات ٹوٹ جاتے ہیں، وہ قائم نہیں رہ سکتے ہیں. کس کے سبب سے؟ بے دینی کے سبب سے. جس شخص میں بے دینی ہوگی اس میں محبت کی کمی ہوگی. ابھی ہم نے یہی پڑھا ہے متی 24 باب اس کی 12ویں آیت. لو لیسنس پروڈیوسز لو لیسنس. اصولوں کی زندگی گزاریں اور اپنی زندگی کے لیے اصول بنائیں. ایک سمپل سا جو مشورہ میں دوں گا، خدا کی گھڑی کو فالو کریں. اور خدا کی گھڑی کیا ہے؟ سورج. سورج جب نکلتا ہے آپ اٹھیں اور اپنے کام شروع کریں. 5 بجے اٹھیں، 6 بجے اٹھیں، سورج کے ساتھ اٹھیں، روشنی کے ساتھ اٹھیں، سورج کو فالو کریں، اس کے ٹائم کو فالو کریں. ये नहीं अब 2 बजे उठ के दुआ कर रहे हैं तड़के में तेन ढूंढा यार रब मेरे खुदा है। 2 बजे तड़के होंगे कि दोपहर के 2 बजे। आज का नौजवान इस हालत में पहुंच गया है, उसको ये नहीं पता मैंने सुबह उठना है मैंने दोपहर को उठना है, मैंने दोपहर को उठना है कि मैंने शाम को उठना है। अगर आप अपनी जिम्मेदारी नहीं लेंगे कोई और आपकी जिम्मेदारी नहीं ले सकता। आप किसी की भी जिम्मेदारी नहीं है, आप खुद अपनी जिम्मेदारी है। आपने अपने आप को दुरुस्त करना है, अपनी जिम्मेदारी पेरेंट्स पे ना डाल दें, अपनी रूहानी जिम्मेदारी पास्टर्स पे ना डाल दें। पास्टर का काम है तालीम देना, आपकी जिम्मेदारी है अमल करना। उसने डंडा लेके आपसे अमल नहीं करवाना है। बेदीनी की एक वैल्यू यह है कि वो अपनी जिम्मेदारी दूसरों पे डाल देता, फलां की वजह से मैंने ये किया, फलां ने मेरे लिए ये नहीं किया। उसने जो कुछ आप कर सकते हैं वो तो करें, फिर जो खुदा ने करना है वो आपके लिए करेगा। सुबह उठें 6-7 बजे, नाश्ता करें, दुआ करें, बाइबल पढ़ें, अपने काम करें, अपने आप को नीट एंड क्लीन करें, स्कूल में जाएं, कॉलेज में जाएं, ड्यूटी पे जाएं, टाइम पे खाना खाएं, टाइम पे शाम को आप अपने आप को रिटायरिंग मोड में लेके जाएं। ये नहीं कि रात 2-3 बजे आप सो रहे हैं, 12-1 बजे सोएं ताकि आप फिर सुबह उठ सकें और खुदावंद के लिए और अपने लिए आप कुछ कर सकें। कोई असूल बनाएं अपनी जिंदगी के लिए, असूलों के मुताबिक जिंदगी बसर करें और अपनी जिंदगी के लिए क्या बनाएं, असूल बनाएं। बेकार जिंदगी बसर ना करें, कोई काम नहीं करने के लिए। छुट्टियां आपकी 3 महीने की छुट्टियां हैं, कोई बात नहीं, कोई काम नहीं है, बाइबल पढ़ें बैठ के। जब मैंने अपने मैट्रिक के एग्जाम्स दिए और उसके बाद जब रिजल्ट आने का मैं इंतजार कर रहा था, कोई काम नहीं था करने के लिए, व्हाट आई डिड वाज कि उन सारे महीनों में मैंने बाइबल को जितनी दफा भी खत्म कर सकता था आई वेंट थ्रू इट, आई रेड द होल बाइबल अगेन एंड अगेन। गलियों में खड़े होकर टाइम जाया करने से कोई फायदा नहीं मिलेगा, बाइबल पढ़ने से खुदा की नेचर आपकी जिंदगी में मुंतकिल हो जाएगी, खुदा की बरकत आप में आ जाएगी, खुदा का मसा आपकी जिंदगी में आ जाएगा, खुदा का जोर, खुदा की पहचान आपकी जिंदगी में आ जाएगी। मुझे जितनी ज्यादा इस लव से नफरत है और किसी से नहीं, लोग कहते हम बोर हो जाते हैं, यार बाइबल पढ़ लो, गीत गा लो, कई किताबें हैं पढ़ने के लिए, कई चीजें हैं, कोई मसीह फिल्म देख लो, कोई मैसेज सुन लो, इतने बोर होने की क्या मुसीबत पड़ गई। इसलिए मुश्किल है आज की नस्ल के लिए ये सारे काम करना, क्योंकि जिसके साथ रिश्ता नहीं है आप उसके साथ वक्त नहीं गुजार सकते, आप बोर हो जाते हैं। मोबाइल फोन पे आजकल के पैकेजेस में आप 3 घंटे बात कर सकते हैं, आप बोर नहीं होते हैं, लेकिन दुआ में अगर आप आधा घंटा बैठे और या 1 घंटा मेरा मैसेज सुनना पड़ जाए, लोग बोर होना शुरू हो जाते हैं। रिश्ता नहीं है आपका, ये रिश्ता बनाने मसीह के साथ, आसमान के साथ, खुदा के साथ ये रिश्ता आज बना ले तो बेहतर है, वरना आपको महंगा पड़े। मैं तुमसे कहता हूं खुश रहो, फिर कहता हूं कि खुश रहो। सो बेदीनी का मुकाबला इस आखिरी नस्ल ने कैसे करना है, नौजवान नस्ल ने कैसे करना है, अपनी जिंदगी के लिए असूल बनाए, रूहानी जिंदगी के लिए असूल बनाए, खानदानी जिंदगी के लिए असूल बनाए, अपने मां बाप की इज्जत करें और उनका हुक्म माने, असूल बनाए आप, अपने मां और बाप की इज्जत कर ताकि जमीन पर तेरी उम्र दराज हो। दूसरी बात, बेदीनी के बढ़ जाने से क्या होगा, बेदीनी जब बढ़ती है तो मोहब्बत कम हो जाती है। आज के आप इंसान को देख लें, यूरोप में भी देख लें, अमेरिका में भी देख लें, हमारे एशिया में भी देख लें, बेदीनी कितनी बढ़ गई है और मोहब्बत कितनी कम हो गई है। एक पेरेंट्स माँ बाप मिलकर पांच छह बच्चों की परवरिश करते हैं, किसी को ये बना दिया, किसी को ये बना दिया, उनकी शादियां की, 2 लाख एक की शादी पे लग गया, 5 लाख एक की शादी पे लग गया। लेकिन जब माँ बाप बूढ़े हो जाते हैं, शर्म की बात है, पांच छह बहन भाई मिलकर भी माँ बाप को उस वक्त केयर नहीं देते हैं, वो कभी एक घर में जलील होते हैं, कभी दूसरे घर में जलील होते हैं जाए, कभी एक बहू निकाल देती है, कभी दूसरी बहू जूते मारती है। शेम ऑन द चर्च, दिस इज शेमफुल फॉर दिस यंगर जनरेशन। जिस मां बाप ने इतनी कुर्बानियां देकर आपको पाला है, आप उनको अपने घर में इज्जत के साथ रखें, कुत्तों की तरह ना रखें उनको। जिन्होंने आपको जन्म दिया, जिन्होंने आपको एजुकेशन दी, जिन्होंने आपकी परवरिश की, जिन्होंने आपकी शादियों पर लाखों रुपए लगाए, आप उनकी ट्रीटमेंट के लिए या आप उनकी ओल्ड एज केयर के लिए आप कोई भी इन्वेस्ट नहीं कर सकते हैं। शर्म की बात है आज की नस्ल के लिए। वजह क्या है? मोहब्बत सर्द पड़ गई, ठंडी हो गई मोहब्बत। दिस इज वेरी वेरी शेमफुल। चर्च के लोगों के लिए जो अपने आप को मसीह कहते हैं, चर्च में जाते हैं, चाहे कैथोलिक हैं, प्रोटेस्टेंट हैं, किसी भी मिशन के हैं, शर्म की बात है उन लोगों के लिए जो अपने बूढ़े मां बाप की केयर नहीं करते हैं। खुदा ने इतना जरफ नहीं दिया उनको कि वो पहचान सकें कि ये मेरे मोहसन हैं, ये मेरे मां बाप हैं, ये मेरे पेरेंट्स हैं, इनकी जिम्मेदारी मेरा फर्ज है। कुर्बानियां दे अपने पेरेंट्स के लिए, पैसा खर्च करें, अपनी खुशियों को पीछे करें ताकि आप अपने बुजुर्गों की इनकरेजमेंट कर सकें। दीनदारी में जो कमी है उसको आपकी जिम्मेदारी है कि आप उसको अपनी जिंदगी में ना आने दें। मेरे कहने से आप दीनदार नहीं बनेंगे, आप अपने कुछ करने से दीनदार बनेंगे, खुदा के साथ चलने से आप स्पिरिचुअल बनेंगे और लॉलेसनेस को आप ओवरकम करेंगे। मोहब्बत ठंडी ना पड़ने दें, खुदा से मोहब्बत रखें, और जो शख्स खुदा से मोहब्बत रखता है वो हर शख्स से मोहब्बत रख सकता है, अपनी फैमिली से, मां बाप से, बीवी से, शौहर से, बच्चों से, पास्टर से, चर्च से, बहन भाइयों से मोहब्बत रखें। बहुत सी फैमिलीज ऐसी हैं, 2-3 भाई जो हम इकट्ठे रहते हैं और सालों में कभी आपस में उन्होंने बात नहीं की है। शाम से पहले तुम्हारी खफगी जाती रहे, सूरज डूबने से पहले तुम्हारी नाराजगी जाती रहे, गुस्सा तो करो मगर वो ना लगे। अगर चर्च जमीन का नमक नहीं बनेगा और दुनिया का नूर नहीं बनेगी, अगर चर्च नूर और नमक नहीं बनेगा, चर्च की रोशनी नहीं चमकेगी, तो दुनिया मसीह को कैसे देखेगी? मोहब्बत जब ठंडी पड़ जाएगी तो उसका रिजल्ट क्या है? लड़ाई झगड़े, नाराजगियां, हसद, तफरके, जुदाइयां, गिले शिकवे, बिटरनेस, एग्रेसिवनेस। हर बंदा आप देखें वो गुस्से में ही है, किसी से आप बात करके देख लें वो आराम से बात ही नहीं करेगा, वो आपको ऐसे काटने को दौड़ेगा जैसे इस मुल्क का वही सदर है। द स्पिरिट ऑफ एरोगेंस इज देयर, द हॉटी स्पिरिट इज देयर। जिस शख्स में प्राइड होगा उसमें कभी लव, जेन्युइन लव नहीं होगा, सब कुछ रियाकारी का होगा, दिखावे का होगा। गुस्सा, चिड़चिड़ापन, बिटरनेस, एंगर, स्ट्राइफ, लड़ाई झगड़े। और एक हवाला भी हम पढ़ेंगे, उसमें पॉल ने एक पूरी लिस्ट हमें बता दी है। दूसरा तिमोथियस 3 बार, उसकी पहली 4 आयतें उर्दू की बाइबल में पेज 207 पे पौलुस रसूल ने हमें 18 चीजें बताई हैं कि इस आखिरी नस्ल में, खुद गर्ज नस्ल में, यंगर जनरेशन में, टर्मिनल जनरेशन में क्या क्या प्रॉब्लम्स होंगी। हाँ जी पढ़ें जरा।
लेकिन ये जान रख,
लेकिन ये जान रख, नो दिस थिंग। हाँ जी,
कि आखिर जमाना में बुरे दिन आएंगे,
आखिरी जमाने में, आखिरी नस्ल में, नौजवान नस्ल में कैसे दिन होंगे? अच्छे दिन नहीं होंगे, बुरे दिन होंगे, लेकिन इन बुरे दिनों में उन्होंने अपने आप को अच्छा रखना। ये 18 बातें आप अपने कंप्यूटर में टाइप करें, उनका प्रिंट आउट निकाल लें, अपने घर में लगाएं और उनको डेली आप रिवाइज करें। मेरी जिंदगी में ये चीजें नहीं होनी चाहिए। एक ये पैसेज बड़ा इंपॉर्टेंट है, एक पहला ग्रंथियों 13वां बाब जो मोहब्बत का चैप्टर है, उसको अपने घर में लगाएं, आते जाते हुए पढ़ें, शीशे पे लगा दें ताकि जब भी आप बाल बनाएं और खवातीन शीशे के सामने टाइम गुजारें, वो उस मोहब्बत के चैप्टर को पढ़ सकें। मोहब्बत हसद नहीं करती, मोहब्बत अपनी बेहतरी नहीं चाहती, मोहब्बत झुंझलाती नहीं, मोहब्बत नाजेबा काम नहीं करती। हाँ जी पढ़ेंगे।
क्योंकि आदमी खुद गर्ज, जरदोस्त, शेखीबाज, मगरूर, बदगो, माँ बाप के ना फरमान, ना शुक्र, ना पाक, तबाई मोहब्बत से खाली, संग दिल, तोहमत लगाने वाले,
इल्जाम लगाने वाले। सो इस पॉइंट के लिए सिर्फ मैं ये कहना चाहूंगा, हम इल्जाम लगाने वाले ना बने, बल्कि उन प्रॉब्लम्स के लिए, उन लोगों के लिए दुआ करने वाले बने। लोगों पे इल्जाम ना लगाएं, लोगों के लिए दुआ करें। लोगों पे तनकीद ना करें, लोगों के लिए दुआ करें। अपनी बीवी पे तनकीद ना करें, अपनी बीवी के लिए दुआ करें। अपने शौहर पे तनकीद ना करें, अपने बच्चों के लिए तनकीद ना करें, अपने पास्टर पे तनकीद ना करें, बल्कि तनकीद की जगह पे क्या करें? दुआ करें। तनकीद करना फ्री है, दुआ के लिए कीमत देना पड़ती है। हम पहले जो पाकिस्तानी है, फ्री के काम में पहले ही बड़ी दिलचस्पी रखते हैं। जो चीज फ्री मिल जाए, चाहे उल्टी सीधी मिल जाए, आमीन। हाँ जी,
तुम मिजाज नेकी के दुश्मन, दगाबाज, ढीठ, घमंड करने वाले और खुदा की निस्बत ऐशो इशरत को ज्यादा दोस्त रखने वाले होंगे।
हाँ जी, ऑल टुगेदर हमने इसमें 18, और अगर आखिरी जो बात है उसको हम दो हिस्सों में डिवाइड कर लें, फिर ये 19, ये नेगेटिव, दीज आर 18 नेगेटिव्स जो अखीर जमाने में लोगों की जिंदगियों पे असरअंदाज होंगी। वी नीड टू बी केयरफुल एंड वी नीड टू ओवरकम दीज थिंग्स। हालेलुया। दो बातें हमने देखी आखिरी जमाने में क्या होगा, बेदीनी, नंबर वन बेदीनी, नंबर दो मोहब्बत ठंडी पड़ जाए। असूल हमने क्या सीखा कि असूलों की जिंदगी बसर करें और अपनी जिंदगी के लिए असूल बनाएं। और आखिरी बात, आखिरी प्रॉब्लम जो इस नौजवान नस्ल में होगी, जनरेशन में होगी, दैट इज डिसेप्शन, धोखा और अपोस्टसी, बरगश्तगी। लिखा इससे पहले कि एंटी क्राइस्ट डिजायर हो, क्या होगा? बरगश्तगी चर्च में आए, डिसेप्शन, वर्ड आप नोट कर लें, और अपोस्टसी, बरगश्तगी। इसका मतलब क्या है? इसका मतलब यह है द चर्च की टीचिंग मिक्स हो जाएगी, प्रॉब्लम आ जाएगी टीचिंग, अपनी और अपनी तालीम की खबरदारी। जो पेंटिकॉस्टल्स हैं, पेंटिकॉस्टल चर्चेज हैं, मैं बार बार उनको यह अवेयर करना चाहूंगा, आपकी जो तालीम है जिसको आपने फॉलो करना है, असेंबलीज ऑफ गॉड की तालीम फॉलो करें जो अजूजा स्ट्रीट में से निकले, फोर स्क्वेयर चर्च की जो तालीम पुरानी, जो हमारी पेंटिकॉस्टल तालीम में असेंबलीज ऑफ गॉड जो पुरानी जमायत है, और फोर स्क्वेयर चर्च जो उनकी टीचिंग्स है। उसके बाद जो कुछ नई जमातें हैं, FGA चर्चेज हैं, ये इंटरनेशनल तंजीमों की हम बात करें, चर्च ऑफ क्राइस्ट है जो असेंबलीज ऑफ गॉड में से निकला, ये वो 4-5 जमायतें हैं जिनकी जो तालीमात हैं कंजर्वेटिव हैं, बुनियादी हैं, पेंटिकॉस्टल हैं, और हमें हर वक्त अपनी टीचिंग को उन बुजुर्गों की टीचिंग के साथ कंपेयर करते रहना चाहिए। اپنی اور اپنی تعلیم کی خبر گیری کا. ہاں جی حوالہ ہم پڑھیں گے. پہلا تیموتی اس چار باب اس کی پہلی آیت.
لیکن روح صاف فرماتا ہے آئندہ دنوں میں زمانوں میں بعض لوگ گمراہ کرنے والی روحوں اور شیاطین کی تعلیم کی طرف متوجہ ہو کر ایمان سے برگشتہ ہو جائیں.
Paul is saying in the coming generations and up till the end generation کیا ہوگا, غلط تعلیم چرچ میں آ جائے گی جس کے سبب سے لوگ ایمان سے برگشتہ ہو جائیں گے. وہ یہ سمجھتے ہوں گے کہ ان کی تعلیم ٹھیک ہے جبکہ ان کی تعلیم غلط ہو چکی ہوگی. راہیں ایسی بھی ہیں جو انسان کو سیدھی معلوم ہوتی ہے لیکن جن کی انتہا پر موت کی رہن. Let me tell you church, Bible کا جو بائبل میں جو سب سے پہلے ڈینومینیشن ہے جس کا ذکر ہے اعمال کی کتاب میں, وہ پینٹیکوسٹل ڈینومینیشن ہے. ہم بعد میں نہیں آئے, یہ لوگ بعد میں, ہم تو سب سے پہلے موجود ہیں. اعمال کی کلیسیا, غیر زبانیں بولنے والی کلیسیا. کیتھولک ہمارے بعد آئے ہیں, میتھوڈس, اینگلیکنس, پیسپٹیرینس, بیپٹسٹ, یہ ہمارے بعد کی ڈینومینیشنز ہیں. آپ سب سے پہلی ڈینومینیشن ہے جس کا ذکر اعمال کی کتاب میں ہے, غیر زبان نے بولنے والی کلیسیا ہے کہ نہیں آپ کی بائبل. کیتھولک لوگوں میں بتانا چاہتا ہوں, پیٹر جس کی گدی پہ وہ کہتے ہیں پوپ بیٹھا ہے, پیٹر پینٹیکوسٹل تھا. ہالیلویا, غیر زبان نے بولتا تھا کہ نہیں بولتا تھا. مریم, مقدسہ مریم پینٹیکوسٹل تھی. کیتھولک لوگوں کو یہ پتا ہونا چاہیے وہ 120 کی جماعت میں تھی جو غیر زبانیں بول رہے تھے. پیٹر کون تھا؟ پینٹیکوسٹل. مقدسہ مریم کس مشن کی تھی؟ پینٹیکوسٹل. یار بولتے تھے کہ نہیں غیر زبانیں؟ تو آپ کیوں شرماتے کہ ہم پینٹی, آپ کیوں دبے دبے رہتے ہیں؟ بولنے, آج آپ کو بولنی ہے غیر زبان نے, پاک روح کا بپتسمہ لینا ہے, روح القدس سے معمور ہونا ہے. جب تک تمہیں قوت کا لباس نہ ملے یروشلم میں ٹھہرے. دوسرا تیموتیس چار باب تین سے چوتھی آیت پڑھیں.
کیونکہ ایسا وقت آئے گا کہ لوگ صحیح تعلیم کی برداشت,
ایسا وقت آئے گا لوگ صحیح تعلیم کی برداشت
نہ کریں گے بلکہ کانوں کی کھجلی کے باعث,
کانوں کی اپنی خواہش کے مطابق, اپنی مرضی کے مطابق تعلیم
کے باعث اپنی اپنی خواہشوں کے موافق بہت سے استاد بنا لیں گے.
اپنے اپنی خواہشوں کے مطابق بہت سے استاد یا اپنے لیے استاد بنا لیں گے,
اور اپنے کانوں کو حق کی طرف سے پھیر کر کہانیوں پر متوجہ ہوں گے.
اپنے کانوں کو ڈاکٹرائن کی طرف سے, تھیولوجی کی طرف سے, درست تعلیم کی طرف سے پھیر کر کس طرف لے جائیں گے؟ کہانیوں کی طرف لے جائیں گے. سو ہمیشہ جو چرچ لیڈرز ہیں, پاسٹرز ہیں, انہیں جو بھی وہ چرچ میں ٹیچنگ دیتے ہیں, آپ کو بار بار واپس ڈاکٹرائن کی طرف آنے کی ضرورت ہے. کیا یہ میری تعلیم یا میری باتیں اسپرچل جو ڈائمیٹرز ہیں, لمٹس ہیں, فاؤنڈیشنز ہیں, وہ تعلیم کی بنیادیں جو ہمارے بزرگوں نے رکھیں اس کے مطابق ہیں یا نہیں ہیں؟ خداوند یسوع مسیح کے جو شاگرد تھے وہ ان پڑھ نہیں تھے بلکہ وہ 3.5 سال اس یونیورسٹی کے ساتھ تھے جس نے کائنات کو بنایا تھا. وہ اپنی اسپرچویلٹی میں, وہ اپنی ڈاکٹرائن میں, وہ اپنی تھیولوجی میں وہ اعلیٰ ترین ڈاکٹریٹ کا درجہ رکھتے تھے. وہ ان پڑھ, جاہل اور گموار اس وقت تھے جب وہ یسوع کے پاس نہیں آئے تھے. یار انے سال, 3.5 سال وہ استاد کے ساتھ رہے ہیں پھر بھی آپ کہہ رہے ہیں وہ ان پڑھ تھے. بار بار کہتے ہیں آئے استاد ہمیں دعا کرنا سکا, آئے خداوند ہم یہ معجزہ کیوں نہیں کر سکے, تو آپ کیسے کہہ سکتے ہیں کہ وہ ان پڑھ تھے؟ They were well taught and well educated in the school of Christ. Last thing is کہ آج کا جو चर्च लीडर है, कोई पास्टर है, वो किसी कवरिंग या किसी सीनियर के अंडर नहीं रहना चाहता। इंडिजिनस चर्चेस, जितने जितने इंफरादी चर्च हैं, हाँ बेशक आप अपना अपना काम करें, इंफरादी काम करें, बट वी मस्ट कम अंडर सम काइंड ऑफ स्पिरिचुअल काउंसलिंग ऑफ द सीनियर्स। दाऊद बादशाह ने जब जाति जूलियत को मारा, तो बादशाह नहीं था, ही वाज अ यंग मैन। दाऊद ने भी उस वक्त 5 कवरिंग्स के नीचे थे, इसलिए वो कामयाब हुए जाति जूलियत को मारने के लिए। द कवरिंग ऑफ गॉड, खुदा की ताबेदारी के नीचे, द कवरिंग ऑफ किंग, द कवरिंग ऑफ प्रॉफिट, सैमुअल नबी ने उनको मसा किया, द कवरिंग ऑफ प्रीस्ट। So, खुदा की कवरिंग के नीचे थे, बादशाह की कवरिंग के नीचे थे, काहिन की कवरिंग के नीचे थे, नबी की कवरिंग के नीचे थे, और अपने जो उनका जिस्मानी बाप यस्सी था उसकी कवरिंग के नीचे थे। जब एक बंदा इतनी कवरिंग के नीचे होगा वो हमेशा कामयाब होगा। और दाऊद के बारे में लिखा है उन्होंने 40 साल हुकूमत की और कभी कोई जंग नहीं हारी। कितनी कवरेज के वो नीचे थे? 5-fold कवरिंग। आज के लीडरशिप को चर्च की 5-fold कवरिंग के नीचे होना चाहिए। अपोस्टल्स, प्रॉफिट्स, पास्टर्स, टीचर्स, एवेंजेलिस्ट, ये वो 5-fold कवरिंग है जिनके नीचे आज के यंग लीडर्स को होना चाहिए। हालेलुया, खुदावंद आप सबको बरकत दे। 3 बातें, 3 सिंपल बातें हमने सीखी हैं। बेदीनी आखिरी जमाने में, नंबर 2 मोहब्बत ठंडी पड़ जाएगी, और नंबर 3 तालीम गलत हो जाएगी। और जो एक मेन बात मैंने आपको सिखाई वो ये है, अपनी जिंदगी असूलों के मुताबिक गुजारें और अपनी जिंदगी के लिए रूहानी, खानदानी और कोई पर्सनल असूल बनाएं, खुदावंद के साथ चलने का वादा करें। कमिटमेंट का एक दिन, डिसीजन का एक वक्त अपनी जिंदगी में लाएं। खुदावंद खुदा आप सबको बरकत दे। आया
ग्रेस असेंबलीज ऑफ पाकिस्तान, अ ग्रोइंग नेटवर्क ऑफ चर्चेस। खुदावंद यीशु मसीह ने फरमाया, मैं अपनी कलीसिया की बुनियाद इस चट्टान पर रखूंगा और आलम अरमां के दरवाजे इस पर गालिब ना आएंगे। ग्रेस असेंबलीज ऑफ पाकिस्तान रूस से मामूर और तेजी से तरक्की करती हुई कलीसियाएं हैं, जिनका मकसद हुक्म आजम की तकमील, ईमानदारों की रूहानी नशोनुमा, बतनी शिफा और आलमगीर कलीसिया को बिलअमूम और कलीसिया पाकिस्तान को बिलखसूस मसीह यीशु की दूसरी आमद के लिए तैयार करना है। इन मकासद के असूल के लिए ईमानदारों तक बाइबल की मुतवाजन और दुरुस्त तालीम पहुंचाना इंतहाई जरूरी है। ग्रेस असेंबलीज ऑफ पाकिस्तान इसके लिए मुख्तलिफ ज़राए बरूए कार ला रही है, जिनमें नई कलीसियाएं कायम करना, खादमों की तरबियत के लिए ग्रेस बाइबल इंस्टीट्यूट और ख़त खताबत के जरिए ले मिनिस्टर बाइबल कोर्स, ग्रेस बाइबल सेमिनार्स, ग्रेस स्कूल ऑफ मिनिस्ट्री और ग्रेस बाइबल पैगाम का सिलसिला शामिल है। अगर आप हमसे रابطہ कायम करना चाहते हैं तो हमारा पता, ग्रेस असेंबलीज ऑफ पाकिस्तान, पोस्ट बॉक्स नंबर 10318, लाहौर, पोस्ट कोड 54600, पाकिस्तान।